ये जो आपने तहरीर फरमाया है कि गवर्नमेंट मुलाजिम की पे स्लिप पे इंटरेस्ट अप्लाइड लिखा हुआ होता है, अगर अपनी मर्जी से खत्म कराएं तो आखिर पे अच्छा खासा फर्क पड़ जाता है। इस सिलसिले में दो मौकफ हैं। एक मौकफ तो ये है कि किसी जमाने में वहां थानवी रहमतुल्लाह से ये बात पूछी गई थी, तो उन्होंने इसको सूद करार नहीं दिया। उन्होंने कहा हम ये कहेंगे कि गवर्नमेंट ने अपने मुलाजिम की रकम को कहीं इन्वेस्ट किया है और उसी पे जो नफा मिलता है वो गवर्नमेंट वापस दे रही है और इसी चीज को जमा करके उन्होंने आखिर पे वापस कर दिया, रिटायरमेंट के वक्त फायदा हो गया। यही बात बाज़ और मुफ्ती हज़रात से पूछी गई तो उन्होंने कहा कि भाई ये तो सूद है और इससे बचना चाहिए। दोनों तरफ उलमा दोनों तरफ आ रहा है, आदमी अपने हालात पे गौर करे कि मेरे हालात क्या है, मकान नहीं है और ज़रूरियाती जिंदगी है, सब कुछ है और इससे अपनी जान छुड़ा सकता है छुड़ा ले, नहीं है तो उस फतवे पे अमल कर ले जो उलमा ने इसके जवाब का दिया। गुंजाइश बहरहाल दोनों तरफ। मोहतरम मुफ्ती साहब अस्सलाम वालेकुम, एक तालीम याफ्ता लड़की हूँ और मेरी तरबियत भी यूरोप और अमेरिका में हुई है। मुसलमान होने के बावजूद मैंने कई मरतबा इस्लाम पर शदीद एतराजात किए। मेरी उम्र 23 वर्ष है और मुझे सिर्फ इस्लाम ही नहीं बल्कि हजूर सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी पर भी शदीद एतराजात हैं। मेरे एतराजात का जवाब आज तक कोई नहीं दे सका। उनको सुनकर मेरे एक दोस्त ने यह मशवरा दिया कि मैं जवाबात को इंटरनेट पे सुनूं जो आप जुमा के बाद दिया करते हैं। वो जवाब मैंने सुने और मुझे बहुत अच्छे लगे। फिर मुझे ख्याल हुआ कि शायद आप मेरे एतराजात का जवाब नहीं दे सके, इसलिए इस हद का सहारा ले रही हूँ, उम्मीद है आप उनका जवाब भी देंगे। नंबर एक, इस्लाम जिंदगी गुजारने का कोई असूल फराहम नहीं करता। नंबर दो, इस्लाम साइंस की तरक्की में रुकावट है। नंबर तीन, हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने इस्माल जून से क्या रवैया रखा था। अल्लाह अल्लाह अल्लाह, उम्मीद है फिलहाल इन सवाल के जवाब देंगे और अगर इत्मीनान हुआ तो आइंदा भी आपसे सवाल पूछती रहूंगी। देखिए बेटी, आपने जो कुछ भी लिखा है ये एक कुदरती चीज है और हम इसे वेलकम करते हैं। हमें बड़ा अच्छा लगता है कि कोई आदमी अपने जहनी इश्कालात को दूर करे, अल्फाज मुनासिब होने चाहिए। मतलब एतराजात की बजाय अगर आप ये तहरीर फरमा देती तो मुझे कुछ इश्कालात हैं तो मामला निप जाता, कोई अरज नहीं। आपके जहन में हज़रत रिसालत पनाह सल्लल्लाहु अलैहि वसल्लम के मुतालिक जितने इश्कालात हैं, जितने इस्लाम के एतराजात हैं या जो आपने लिखे हैं, कोई ऐसी बात नहीं है। इंसान जब पढ़ता है तो ऐसी चीजें जहन में पैदा होती। फिर आपकी उम्र 23 साल होना और यूरोप और अमेरिका में आपकी परवरिश का होना, ये सब चीजें ऐसी हैं। और गालिबन आपने अंदाजा होता है कि हज़रत रिसालत पनाह सल्लल्लाहु अलैहि वसल्लम की सीरत को पढ़ा होगा जो मुस्तशरिकीन ने लिखी है, तो उससे एतराजात पैदा होते हैं जो वो उन्होंने किए। इसलिए बड़ी खुशी की बात है कि हमारी वजह से, जवाब की वजह से इस्लाम पे या हजूर सल्लल्लाहु अलैहि वसल्लम की हयात तैयबा पे अगर कोई एतराज कोई चीज है तो वो दूर हो जाए। इससे ज्यादा नेकी क्या हो सकती है कि हम क़यामत में उन लोगों में शुमार हों जिन्होंने अपने नबी अलैहिस्सलाम का दिफा किया और उनकी हयात तैयबा के मुतालिक एक ऐसी चीज फराहम की जो किसी के इल्म में नहीं थी। तो इसलिए आइंदा भी कोई हरज नहीं, बिल्कुल कोई हरज नहीं। हम तो खुद चाहते हैं कि इस्लाम के मुतालिक जो लोगों को शिकालात हैं वो बताएं। कोई एतराज है तो यार खुल के बात करो, इसमें कौन सी ऐसी बात है। حضرت رسالت پناہ صلی اللہ علیہ وسلم کی زندگی میں ان پہ اعتراضات نہیں ہوتے تھے. حضور صلی اللہ علیہ وسلم پر بڑا اعتراض ہوا کہ پیسے کہاں سے آتے ہیں. ہم تو کہتے ہیں حضور صلی اللہ علیہ وسلم کی زندگی میں کوئی ایک سال چھ مہینے ایسے نہیں گزرے جس پہ اعتراض نہ ہو. ہر دو چار ماہ بعد نہایت اعتراض, پھر اعتراض کہ فلانی جگہ شادی کیوں کر لی, حضرت رسالت ماں صلی اللہ علیہ وسلم کھانے پینے کے لیے کیا آتا ہے, کہاں سے آتا ہے. حضور صلی اللہ علیہ وسلم پر یہ اعتراض کہ وہی تو آتی نہیں ہے اور یہ عیسائیوں سے جا کر سیکھ کے آتا ہے اور ہمیں آ کے کہتا ہے کہ قرآن ہے. حتیٰ کہ اللہ کو صفائی دینی پڑی اور اللہ نے کہا اعجمی, کیا یہ محمد صلی اللہ علیہ وسلم کسی اجمی گنگے سے سیکھ کے آتے ہیں اور قرآن تمہیں سناتے ہیں؟ عربی مبین واضح اور صاف فصیح اور بلیغ عربی میں آ کے تمہارے سامنے بیان کرتا ہے کہ وہاں سے سیکھ کے آتا ہے. کتنے ہی اعتراضات, بالکل منع نہیں کرتے, بالکل آپ لکھیے, ضرور لکھیے, کوئی رچ نہیں, اور اپریشیٹ کرتے ہیں اس جرت کو جو آپ نے کی. اللہ تعالیٰ ہم سب کو صحیح سمجھ کی توفیق دے. اب یہ کہنا کہ اعتراضات کا جواب کوئی نہیں دے سکا, ایسی بات نہیں ہے, اللہ نے بہت لوگوں کو پیدا کیا. بہرحال آپ نے یہ جو فرمایا نا کہ اسلام, پہلا اعتراض آپ کا یہ کہ اسلام زندگی گزارنے کا کوئی اصول فراہم نہیں کرتا, یہ بالکل ٹھیک نہیں بیٹے. اسلام نے جو اصول دیے ہیں وہ آج کی زندگی میں بھی اتنے ہی اپلیکیبل ہیں جتنے حضور صلی اللہ علیہ وسلم کی زندگی میں. اگر اللہ تعالیٰ نے یہاں پر فرض کر لیجئے کہ 500 جمعے مزید رکھے نا, تو ہم 500 آپ کو اصول ہر مرتبہ نیا اصول بتا سکتے ہیں کہ اسلام نے زندگی کے کس شعبے میں کیا اصول متعین کیا. جواب آپ کے لمبے ہو جائیں گے, لیکن مثلا ایک اصول کی بات ہے. شاید آپ کو اعتراض ہو کہ اسلام نے عورت اور مرد کو برابر نہیں رکھا. اسلام نے یہ اصول دیا ہے کہ عورت کا اپنا فیلڈ ہے, مرد کا اپنا فیلڈ ہے, یہ دونوں اپنے اپنے فیلڈز میں کام کریں گے. اور یہ کہنا کہ ہاتھی میں طاقت زیادہ ہے یا شیر میں طاقت زیادہ ہے, یہ فضول کی بحث ہے. شیر کے اپنے کام ہیں, ہاتھی کے اپنے کام. اللہ نے دونوں کو فیلڈز الگ کیے ہیں اور بالکل نیچر کے مطابق کیے ہیں, فطرت کے مطابق کیے ہیں. یہ ایک اصول کی بات بتا رہے ہیں. مثلاً خدا نے صاف کہا ہے کہ عورتوں پر کوئی ذمہ داری ہم نے نہیں رکھی پیسہ کمانے کی. اللہ نے کہا ہے کہ تم نکاح کرتے ہو, الرجال قوامون علی النساء, مردوں کو ایک گنا برتری حاصل ہے عورتوں پر, اس لیے کہ وہ رزق کما کر اپنی عورتوں کو دیتے ہیں. رزق کی ذمہ داری اللہ نے ادھر رکھی ہے کہ جتنی جد و جہد ہے پچھلے کئی سو سال سے عورت اور مرد برابر ہو جائیں. ہے تو بیٹے لطیفے کی بات, لیکن شاید آپ اس لطیفے سے اچھی چیز جو عرض کرنی ہے وہ سمجھ لیں. کہتے ہیں ایک شہری اسلام آباد سے گجرات کسی گاؤں میں چلا گیا. کسی گاؤں میں تو اس نے عجیب بات دیکھی کہ کسان ہل چلا رہا تھا اور ایک طرف بیل تھا, دوسری طرف بھینس تھی اور دونوں ہل چلا رہے تھے, اور تیسرا دیکھا اس نے بیل کو, وہ مست کھڑا ہے ایک درخت کے نیچے کھا رہا ہے اور اچھل رہا ہے. تو اسے کچھ سمجھ نہیں آئی. اس نے کسان سے جا کے کہا کہ ہم نے تو زندگی میں یہی دیکھا ہے کہ دو بیل ہیں اور جوت دیتے ہیں, یہ کیا طریقہ نیا ہے کہ آپ نے ایک بیل لگا لیا اور ایک بھینس لگا لی اور وہ دوسرا بیل جو ہے وہ خوش خوش کھڑا ہے کھا پی رہا ہے. تو اسے کہا یہ بھینس شہر چلی گئی تھی, نئی نئی آئی ہے اور کچھ دن ان خواتین کے ساتھ رہی ہے جو حقوق نسواں بل کی زیادہ حامی تھی. تو آج कि इसने यहाँ शोर मचाया और कहा मर्द और औरत बराबर हैं, बैल और गाय भैंस सब हम बराबर हैं। तो मैंने कहा बिस्मिल्लाह कोई हरज नहीं, एक बैल को अलग कर दिया, इसे जोत दिया, जब जोत दिया तो उसके बाद मैंने इसके कान में कहा कि शाम को दूध भी फिर भी तुम्हें ही देना है और बच्चे को भी जन्म तुम नहीं देना है। कोई कानून ऐसा नहीं है कि एक साल मर्द जन्म दे ले और एक साल औरत जन्म दे ले। कोई कानून ऐसा नहीं है कि अल्लाह आला ने दोनों की जिम्मेदारियों को जो तकसीम कर दिया है, इस तकसीम को तोड़कर फिर भी आदमी कहे कि फलाओ बहबूद है। नाम आला औरत के जिम्मे जो काम है वही है। शौहर कैसे मां बन सकता है, मर्द कैसे अपनी औलाद को दूध पिला सकता है, ये सारे काम खवातीन ही के हैं। और अल्लाह ने औरतों को जो पर्दे का हुक्म दिया है, एक मिसाल आपकी देखो दे रहे हैं, इस पर्दे के हुक्म को तोड़ने का नतीजा आप देख रही हैं, पूरी दुनिया में लाखों करोड़ों नहीं अरबों लोग तबाह हो गए। इसलिए कि जब आपने उसे पर्दे से निकाला और आपने कहा रोड पे आओ बराबर के मिल के काम करो, तो छुपी हुई चीज जिसको खुदा ने पर्दे का हुक्म दिया था वो जब इतनी उड़ियां हो गई कि कोई भेद बाकी नहीं रहा तो अपनी कशिश खो गई। हर्षय करीब आके अपनी कशिश, हर्षय करीब आके कशिश अपनी खो गई। नतीजा ये निकला कि मर्द के लिए बीवी में कोई दिलचस्पी बाकी ना रही, दूसरी खवातीन से दिलचस्पी, और उसकी बुनियाद पर कत्ल गारत करी और जो कुछ है वो आपके सामने है। और जब दूसरी खवातीन में भी कोई दिलचस्पी ना रही तो फिर मर्द की मर्द के साथ ताल्लुक की नौबत आ गई। आप खुद सोच लें, ये सिर्फ एक बुनियादी फर्क को उठा देने का नतीजा, और वो फर्क ये था कि अल्लाह ने कहा कि खवातीन पर्दे में रहें और सोसाइटी ने सिखाया कि पर्दा खत्म करो, दोनों को बराबर करो। एक असूली की बात हमने बता दी, इस्लाम ने मुकम्मल असूल दिए और उन असूलों में से एक यह है कि मर्द का अपना एक निजाम है, औरत का अपना एक निजाम है, दोनों उस फील्ड में काम करेंगे जो अल्लाह ने उनके लिए वजह किए हैं। आइंदा जुम्मे को एक और असूल आपसे अर्ज कर दें, यह आपके पहले सवाल का जवाब। दूसरा सवाल कि इस्लाम साइंस की तरक्की में रुकावट है, बिल्कुल ठीक नहीं। जितने मजाहिब हैं उन सबको याद रखना चाहिए कि जो मजहब भी फितरत के निजाम में रुकावट डालेगा मिट जाएगा। रिसर्च से किसी ने पूछा था कि आपने कुरान पढ़ा, तो उसने कहा ये जितनी आसमानी किताबें हैं सब एक ही तरह की होती, इसमें कोई शुबा नहीं है कि जो साइंस है इसने कलीसा के मजालिम की कोख से जन्म लिया है। ये जितनी मॉडर्न साइंसेज हम देखते हैं ये सब कलीसा के जुल्म का नतीजा है। कोई बात आई नहीं और कलीसा ने फतवा दिया नहीं, कोई नई तहकीक किसी साइंटिस्ट ने की नहीं और उन्होंने कहा नहीं कि वाजिबुल कत्ल है, मारो इसे। आप लंदन में गई होंगी, लंदन में अब भी म्यूजियम में जाएं तो वो जब खून और सर कटता है और जो उससे हौलनाक आवाजें आती हैं, आदमी का दिल दहल जाता है। और ये सब कुछ कलीसा के करतूत हैं। और हमें कहने में कोई बात नहीं है कि अगर हमारे उलमा ये रवैया रखेंगे लोग मजहब से इस्लाम से आजाद हो जाएंगे और लोग कहेंगे कि ये अल्लाह हाफिज, हम नहीं मानते इस दीन। हमें मानना है, हमें साइंस की जो चीजें एक्सपेरिमेंटल लेवल से गुजर के फैक्ट्स की सूरत में दुनिया में कायनात में आ चुकी है, हमें तस्लीम करनी है। पूरे साइंटिफिक रिसर्च मैथमेटिक्स पे मबनी है और मैथमेटिक्स के असूल कौन गलत साबित कर सकता है, हमसे मांगते। आपको अभी कुछ उलमा से वास्ता पड़ा है जो साइंटिस्ट और जो लोग तहकीक कर रहे हैं इसको मजहब की बिना पर रद्द करते हैं, तो आपको गलत लोगों से वास्ता पड़ गया। हम लोगों को भी चाहिए होश के नाखून लें कि जितना कलीसा था इसके पादरियों ने, एक आदमी ने नजरिया पेश किया, उसने कहा जमीन जो है ये इस यूनिवर्स का कायनात का सेंटर नहीं है। उन्होंने कहा तौबा तौबा, जिस जमीन पे अल्लाह का माज़ अल्लाह, ईसा अलैहिस्सलाम आए वो ऐसी चीज है जो सेंटर नहीं है, तो कौन सी चीज सेंटर है, लिहाजा इसे मारो। मारा भी और फिर जो कुछ भी हुआ और उससे तौबा भी करवाई, तौबा करने के बाद जब वो बाहर निकला तो उससे कहा तुम सच कहते हो मगर जमीन फिर भी ऐसी। साइंस ने साबित किया है कि कायनात का कोई भी, कायनात का कोई भी सेंटर नहीं है। हम उसे मानते हैं, तहकीक हो जाएगी तो फिर मान लेंगे। इससे इस्लाम पे क्या फर्क पड़ा, दीन पे क्या फर्क पड़ा। साइंस जितनी तरक्की कर गई है और जितनी चीजें उस पर छप रही हैं, हम लोगों का मातम अपना है कि हम उसमें नहीं बड़े बेटे, दुनिया का कोई कसूर नहीं। हार्वर्ड यूनिवर्सिटी से साइंस के मकालात जो छपे हैं हार्वर्ड के स्टैंडर्ड के मुताबिक, वो पिछले साल की फहरिस्त आप देख ले, 15,000 मकाले हैं। इतना कुछ लिखा जा रहा है, इतनी साइंटिफिक थ्योरीज आ रही हैं कि अगर ये तो अल्लाह का शुक्र है कंप्यूटर और सीडीज और ये चीजें, अगर ये चीजें ना होती तो दुनिया में दरख्त खत्म हो जाते, कागज बनना बंद हो जाता। इतनी चीजें आ रही हैं, कोई पढ़ कहां सकता है इतनी चीजों। स्टीफन आप फरमाएंगे कि उसके हम दुश्मन है, बिल्कुल नहीं, वो अल्लाह को नहीं मानते, उसका अपना मसला है। आइंस्टाइन न्यूटन थोड़े एहसान आते हैं उनकी इंसानियत पे, बहुत बड़े एहसान आते हैं, लेकिन मसला ये है कि वो लोग दरख्त के तने पे काम करते थे। और अब जो साइंस है, हमारे बच्चे जो काम करते हैं, वो तना छोड़ आगे उसकी शाख छोड़, शाख के आगे जो कोम्पल निकली हुई है उस पर भी पीएचडी और तहकीकात हो रही है। अब साइंस का दायरा वसी हो गया है, इसलिए गालिबन पिछले 9-10 साल से नोबेल प्राइज एक फर्द को नहीं मिला, दो को मिला, तीन को मिला, इसलिए कि सारी साइंटिफिक रिसर्च जो है ये साइंटिस्ट मिलकर कर रहे हैं। स्टीफन को क्यों नहीं बुलाते हमारे लोग, मुझे अल्लाह ताला ने तौफीक बख्शी होती और मुझे खुदा ने इतने इख्तियार दिए होते, मैं उसको हर साल बुलाता और अपनी नई नस्ल के सामने रखता कि देखो ये है हिम्मत, क्या कहने उसकी हिम्मत के, बिल्कुल मासूर आदमी। अब तो 60 साल का तकरीबन हो गया होगा, सिर्फ आंखें झपक सकता है या सुन लेता है। कमाल की चीज उसके साथ ये किया है कि उसने अपनी जिंदगी की पहली किताब लिखवाई आंखें झपकी। एक बार झपका तो इसका मतलब है ए, दो बार झपका तो फर्ज कर लीजिए इसका मतलब है बी, और होते होते उसके झपकने को देख के उसकी सेक्रेटरी ने किताब लिख दी। और फिर अब ये है कि जो कुछ वो आंखों से झपकता है कैमरा उसे वसूल करता है, और कैमरा कंप्यूटर को देता है, और कंप्यूटर इंग्लिश में फिक्रा बना देता है कि स्टीफन ने ये कहा। कमाल है, गदर की है ना गोरों ने, कमाल है। ऐसे बाहिम्मत लोग लगाला इस्लाम को दे दे, क्या कहने है? ऐसे ही दुनिया खाली नहीं पड़ी भी मुसलमानों की। सैयदना उमर रजी अल्लाह अन्हु पे इल्हाम हुआ, अमीरुल मोमिनीन बैठे हुए थे और उन्होंने कहा कि मुझे लगता है कि इस लमहे में जो दुआ अल्लाह से मांगी जाएगी कबूल हो जाएगी। दुआएं मांगी, लंबा किस्सा है, खुलासा उसका यह है कि उमर रजी अल्लाह उनकी बारी आई तो उन्होंने कहा अल्लाह इस घर के जितने कमरे हैं, इन कमरों में जितने आदमी भर सकते हैं, अल्लाह अबू वैदा बिन जर्रा और खालिद बिन वलीद जैसे बड़े बड़े इतने लोग मुझे दे रहे, ये घर भर जाए और मैं उन सबको इस्लाम की तरक्की के लिए इस्तेमाल। बड़े लोग पैदा हुए। स्टीफन ने थोड़ा काम किया, अल्लाह का मुनकर है ठीक है, खुदा को नहीं मानता वो उसके अपना मसला है, अल्लाह जाने और वो जाने। हमें तो उसने जो साइंस में तरक्कियात की है हमें तो उससे फायदा उठाना है, हमें अपनी नस्लों को बताना है कि यार ये मासूर आदमी देखो जिंदगी में पलकों को झपक सकता था, पहली किताब उसने लिखवाई, आगे बढ़ो, इससे से बनो। मॉडल्स नहीं रहे, यूरोप के पास मॉडल्स हैं, यूरोप के पास अपने बच्चों को दिखाने के लिए लोग हैं जिन्होंने रातों को शहर में तब्दील किया है, जिन्होंने पढ़ा है, जिन्होंने 20-20, 30-30 साल अपनी जिंदगी के पढ़ाई में गुजारे हैं। हमारे यहाँ 12 साल पढ़ते हैं, कहते जी वो बच्चा 12, अरे यार 12 साल में तो किसी मजमून से मुश्किल से आशनाई होती है। अब नए चले हैं कि 6-6 महीने में वो कोर्स करवाएं जो बच्चों ने 10-10 साल में किए। इसे कौन साइंस की तरक्की से बेटे रोकता है? जो लोग इस असूल के कायल हैं
और साइंस की इजादात और इन चीजों को मजहब के नाम पे रद्द करते हैं, हत्ता के अमेरिकन यहूदी ईसाई और मुसलमान को लबा अगर इस रवैये में शामिल होंगे दुनिया आगे चली जाएगी, मजहब का नाम मिट जाएगा, इस्लाम को खामखा बदनाम करते हैं। हमने तो नहीं देखा कभी, आप लाइए कौन सा साइंस का असूल है इसकी इस्लाम में मुखालफत कर दी है। हाँ हम ये कहते हैं कि आप इन नतायज को किताब सुन्नत के पैमाने पे ना नापना शुरू कर दीजिए, वो और पैमाने हैं। आप पहाड़ों को अगर सुनार के तराजू में तोड़ना शुरू करें तो पहाड़ नहीं तुलेंगे। आपका तीसरा सवाल कहते रिसालत माफ सल्लल्लाहु अलैहि वसल्लम ने स्मॉल जॉन से क्या रवैया रखा। आपने लिखा है कि इत्मीनान हुआ तो आइंदा भी सवालात पूछेंगी, आपकी मर्जी है, खुदा करे कि आपको इत्मीनान हो। अस्माउल जॉन का किस्सा क्या है बेटे, आपने पढ़ा है? अस्माउल जॉन के मुतालिक हजूर सल्लल्लाहु अलैहि वसल्लम पे मुस्तशरिकीन ने यही इल्जाम लगाया है ना कि हजूर सल्लल्लाहु अलैहि वसल्लम गैर महरम औरतों से तन्हाई में मिलते थे, जबर करते थे, माज़ल्लाह अस्तग़फिरुल्लाह, यही इल्जाम है ना, सारे का खुलासा ये, यही इल्जामात लगे थे और सर सैयद गए थे, अल्लाह उनकी रूह को शाद रखे, वो गए थे वहां लंदन और उन्होंने जाकर किताब लिखी थी और सर सैयद ने लिखा अपने बेटे को कि सब कुछ बेच डालो, हजूर सल्लल्लाहु अलैहि वसल्लम पे एतराजात जो हुए इसका जवाब जरूर मैंने लिखना है और उसे छुपाओ। अपने दोस्तों को खत लिखा कि इतने हजार रुपए जमा करके भेजो, मेरा दिल जल गया है हुजूर सल्लल्लाहु अलैहि वसल्लम पे, अस्तग़फिरुल्लाह, माज़ अल्लाह, जबर करने का औरतों पे ये इल्जाम का खुलासा है। यही किस्सा और तहरीर हमने जहां तक पढ़ा है उसने दोहराई थी, यही किस्से और यही तहरीरात बाद के मुस्तशरिकीन दोहराते रहे हैं। इन मुस्तशरिकीन ने जो कुछ लिखा है अल्लाह बहुत जज़ाए खैर दे हमारे हज़रत सैयद सुलेमान नदवी रहमतुल्लाह अलैह को, उन्होंने खूब इसका जायजा लिया। अस्माउल जॉन का पूरा किस्सा बेटे आया कहां से, हमारी किताबों से ही लिया है ना। हम आपको मुस्तनद तरीन किताब सही बुखारी जिसमें 99% चीजें सही हैं, 1% बशरियत है ना कुछ रह जाता है, अल्लाह ही की किताब है जिसमें कोई एतराज नहीं, उससे सुना देते हैं कि स्मॉल जॉन लड़की का किस्सा क्या था। सबसे पहली बात तो यह है कि स्मॉल जॉन जो है इसके खुद नाम पे इख्तलाफ है, लड़की मुतायन नहीं हो सकी, 9 नाम मिलते हैं। आपने जो नाम लिखा है हाफिज इब्न अब्दुल बर रहमतुल्लाह अलैह ने इसमें उम्मत का इजमा नकल किया है कि इस लड़की का नाम अस्मा था। इब्न मुलक्कन ने इसको भी रद्द कर दिया। इब्न मुलक्कन कहते हैं उम्मत का कोई इजमा नहीं है, ये 8-10 नाम है, इनमें से कोई भी नाम इस लड़की का था। इस लड़की के वालिद आए हजूर सल्लल्लाहु अलैहि वसल्लम के पास, एक रिवायत में आया है कि भाई आया और उसने कहा अल्लाह के रसूल इस वक्त इस्लाम कबूल करता हूं और अरबों में सबसे अच्छी सबसे खूबसूरत बेवा जो है वो हमारी बेटी है और मैं पेश करता हूं आप निकाह कर। दूसरी रिवायत में आता है सही बुखारी की शुरू में कि हजूर सल्लल्लाहु अलैहि वसल्लम से उसने अर्ज किया कि अल्लाह के रसूल मेरी बेटी को इस्लाम से दिलचस्पी है और वो आपकी बीवी बनना चाहती है, आप अस्मा को कबूल फरमा लें। हजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ठीक है उसे भेज दो। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम पर ये एतराज कि उन्होंने निकाह नहीं किया और उस गैर लड़की पे जबर किया, इस एतराज की कोई बुनियाद ही नहीं है यार। हजूर सल्लल्लाहु अलैहि वसल्लम के लिए खुद खुदा कहता है कि आप इसमें से जिसको चाहें रखें और जिसको चाहें वापस फेर दें। क्या हुजूर सल्लल्लाहु अलैहि वसल्लम इसकी जरूरत थी कि दो गवाह होते और निकाह होता? ये कमाल है, आप इस्लाम के किसी असूल को नहीं जानती। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का अल्लाह ने कहा इन वहबत नफ्सहा लिन्नबी, और अगर नबी सल्लल्लाहु अलैहि वसल्लम को कोई औरत कह दे कि अल्लाह के रसूल मैं आपकी बीवी बनना चाहती हूँ, और अरादन नबी यस्तनकिहा, یا نبی کا ارادہ ہو جائے کہ کسی لڑکی سے نکاح کریں گے خالصتا لک من دون المومنین، یہ صرف آپ کو اجازت ہے، آپ کی امت میں کسی کو اجازت نہیں، حضور صلی اللہ علیہ وسلم کا ارادہ فرما لینا کہ میں نکاح کرتا ہوں، یہی نکاح تھا. اب اللہ پہ اعتراض کرنا چاہیے کہ اللہ نے انہیں یہ اختیار کیوں دیا، اس کے باوجود حضور صلی اللہ علیہ وسلم کی شرافت کیا کہنے، ان کا حدود کا خیال کرنا کیا کہنے. اس خاتون نے کہا کہ اسلام قبول کرتا ہے، حضور صلی اللہ علیہ وسلم نے فرما دیا کہ ٹھیک ہے. ٹھیک ہے کہ مطلب یہی تھا کہ میں سے اپنی بیوی کی حیثیت سے رکھنے کو تیار ہوں. اور آپ نے کہا، اس نے کہا اس کے والد نے کہ آپ کسی کو میرے ساتھ بھیج دیں تاکہ میں بیٹی اس کے ساتھ رخصت کر دوں. حضور اکرم صلی اللہ علیہ وسلم نے ابو اسید مالک رضی اللہ عنہ سے فرمایا کہ جاؤ اور اس خاتون کو لے آؤ. چلے گئے، رخصتی جیسے ہوتی ہوئی اور وہ آئے، اور رسول اللہ صلی اللہ علیہ وسلم کے ساتھ کچھ صحابہ کرام رضی اللہ عنہ گئے. مستشرقین کہتے ہیں کہ باغ میں لے گئے تھے اس لڑکی کو، وہاں ایک باغ تھا، اس کے ساتھ ایک اور باغ تھا، یہ بالکل ٹھیک ہے. اور حضور صلی اللہ علیہ وسلم نے اپنے صحابہ کرام رضی اللہ عنہ سے کہا کہ تم بیٹھ. نبی کریم صلی اللہ علیہ وسلم کو کوئی ضرورت نہیں تھی کہ کسی کو بلاتے اور کہتے کہ ایجاب و قبول کرواؤ. آپ دیکھتی نہیں ہیں حضرت زینب رضی اللہ عنہ کا کیا قصہ ہوا ہے؟ اللہ نے فرمایا فلما قضا زید منہا، جب زینب کو طلاق دے دی زید نے، زوجنا کہا، میں نے، اللہ کہتا ہے میں نے آپ کا نکاح زینب سے کر دیا، حضور صلی اللہ علیہ وسلم پر وہی نازل ہوئی اور نبی کریم صلی اللہ علیہ وسلم وہی سے فارغ ہو کے اٹھے اور بلا کھٹک گئے اور حضرت زینب رضی اللہ عنہ کا دروازہ کھولا اور اندر تشریف لے گئے. حضرت زینب رضی اللہ عنہ کہتی تھی حضور صلی اللہ علیہ وسلم کا یہ نکاح، حضرت عائشہ رضی اللہ عنہ کہتی تھی کہ عائشہ تم جتنی بھی اچھی ہو مگر تمہارا نکاح بہرحال زمین پہ ہوا ہے اور میرا نکاح اللہ نے آسمانوں میں پڑھا ہے. حضور صلی اللہ علیہ وسلم پہ آپ کیسے اپلائی کرتے ہیں نکاح کے اس اصول کو جو عام امت کے لیے، اللہ کہتا ہے خالص تربت، صرف آپ کو اجازت میں نے دی، اس کے باوجود حضور صلی اللہ علیہ وسلم کیا اس اجازت سے فائدہ اٹھایا؟ ایسے نہیں ہوا. چنانچہ آپ نے لوگوں کو بٹھایا اور آپ تشریف لے گئے. صحیح بخاری میں اور ساری سیرت کی کتابوں میں آتا ہے کہ حضور صلی اللہ علیہ وسلم نے اسماء یا جو بھی ان کا نام تھا اس سے یہ کہا کہ آپ اپنے آپ کو میرے حوالے کرتی ہیں. نہ پوچھتے رسول اللہ صلی اللہ علیہ وسلم تو کیا تھا، فرض کر لو نہ پوچھتے پھر کیا تھا. حدیثی میں آیا ہے کہ حضور صلی اللہ علیہ وسلم نے اپنا دست مبارک بیوی کی طرف بڑھایا اور اس نے کہا، طبقات ابن سعد میں ہیں یہ ساری چیزیں، وہ گھبرا گئی اور اس نے کہا کہ اعوذ باللہ منک، میں اللہ کی پناہ مانگتی ہوں. تو حضور صلی اللہ علیہ وسلم نے اپنا ہاتھ اٹھایا اور اپنے چہرے مبارک پہ رکھا. ہمارے اساتذہ کہتے تھے کہ حضور صلی اللہ علیہ وسلم، طبقات ابن سعد میں آتا ہے کہ حضور صلی اللہ علیہ وسلم کا جو کف تھا نا کرتا، اس کرتے کے جو کف تھا اس نے سارے چہرے مبارک کو ڈھانپ لیا اور رسول اللہ صلی اللہ علیہ وسلم نے ایسے ہاتھ رکھا اور آپ نے لقد عزت بمعاذن، لقد عزت بمعاذن، آپ نے تو بڑے کی پناہ مانگ لی. لقد عزت، دوسری جگہ آیا عزت بمعاذن، آپ تو بڑی ہستی کی پناہ میں آ گئی. اور تیسری جگہ آیا فرمایا عائزم باللہ، آپ اللہ کی پناہ مانگتی ہیں مجھ سے. اور رسول اللہ صلی اللہ علیہ وسلم اٹھے، باہر تشریف لائے اور آپ نے بلایا حضرت انس کو، حضرت اسامہ کو رضی اللہ عنہ، اور آپ نے فرمایا کہ ان کو کچھ کپڑے خرید دو اور ان کے والد صاحب کے پاس پہنچا دو. بس اتنا قصہ ہے جس کو اتنا پھیلایا ہے کہ جبر کر لیا تھا. کیا جبر ہو گیا تھا بھائی، بلے اعوذ باللہ، یہ ساری روایات موجود ہیں، اس سے خود قصے کو نکالنا یہ بڑا ظلم. حضور صلی اللہ علیہ وسلم اتنا ہی ہوا ہے بس. دوسری روایت میں آیا کہ نبی کریم صلی اللہ علیہ وسلم نے ان کا بوسہ لینا چاہا کون ہے دنیا میں مرد جس کی شادی ہوتی ہے اپنی بیوی کا بوسا نہیں دیتا، اور کون ہے مرد جو عورت کی طرف ہاتھ نہیں بڑھاتا؟ یہ سب نیچرل چیزیں ہیں. اس قصے کو مستشرقین نے لیا ہے، حتیٰ کہ جو لندن میں مرتد بیٹھا ہے وہ کیا نام ہے سلمان رشدی، اس نے بھی لیا ہے، سب نے پڑھایا بیٹے اصل قصہ یہ. اور حضور صلی اللہ علیہ وسلم نے انہیں بھیج دیا اور جاتے ہوئے کپڑے بھی دیے، اور رسول اللہ صلی اللہ علیہ وسلم انہیں کپڑے دے دینا، کپڑوں کا مطلب ہے تین بڑے بڑے بہت خوبصورت سوتی کے تھان دیے. بعض صحابہ رضی اللہ عنہ ایسے ہی نہیں تھے، ایک ایک چیز رسول اللہ صلی اللہ علیہ وسلم نقل کرتے تھے، وہ سچے صحیح معنی میں محبت ہی. انہوں نے کہا حضور صلی اللہ علیہ وسلم نے دھاری دار تین تھان دیے تھے، کچھ کہتے ہیں بالکل سفید دے دیے تھے. اختلاف اس پہ ہوا ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کی یہ بیوی ہو گئی تھی یا نہیں ہو گئی تھی. حنفیہ کہتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم کی بیوی اسی وقت ہو گئی تھی جب آپ نے ارادے کا اظہار فرمایا، اور یہ امام مالک رحمۃ اللہ علیہ کا قول. اور شافعی اور حنبلی کہتے ہیں کہ حضور صلی اللہ علیہ وسلم کی بیوی نہیں تھی، نبی کریم صلی اللہ علیہ وسلم نے ان کی طرف ہاتھ بڑھایا تھا اور انہوں نے کہا میں گھبرا گئی، اور گھبراہٹ میں جملہ نکلا کہ میں اللہ کی پناہ مانگتی ہوں، اور آپ اٹھ کے واپس تشریف لے آئے. وہ کہتے ہیں اگر رسول اللہ صلی اللہ علیہ وسلم کا ہاتھ وہ قبول کر لیتی ہیں اور آپ کا ہاتھ رہتا یا بوسا دے دیتے پھر ایسے ہو جاتا ہے کہ بیوی ہو جاتی. شافعیہ اور حنبلیوں کا یہ ہے اختلاف، اور اپنی دلیل میں وہ پیش کرتے ہیں کہ یہ پھر ہوا کیا، ان کو جب یہ چلی گئی ہیں تو کسی نے پوچھا ان سے، اب یہ بھی حدیث میں ہی آیا ہے، صحابہ رضی اللہ عنہ آئے اور ان کا تم جانتی ہو یہ کون تھے؟ اسے کہا میں نہیں جانتی، میں گھبرا گئی تھی. ان کا یہ رسول اللہ صلی اللہ علیہ وسلم سے تھے. اسے کہا انا شقی، کا ہائے ہائے بڑی بدبخت ہوں میں، بڑی بدبخت ہوں میں. اور پھر اپنے والد کے پاس واپس گئی، والد کا انتقال ہو گیا. اونٹ جو گندگی کرتے ہیں نا، اس گندگی کو جیسے ہمارے یہاں اپلے جلتے ہیں، لوگ ایسے جلاتے تھے، عورتیں ہنڈیا پکانے کے لیے سارا دن جمع کرتی رہتی تھی اور شام کو بیچتی تھی. کوئی پوچھتا تھا کہ کون ہو تو کہتی تھی حضور صلی اللہ علیہ وسلم سے میں نے یہ جملہ کہہ دیا تھا گھبرا کے، اور میں وہی بدبخت ہوں. ان کا نکاح ہو گیا تھا حضرت مہاجر رضی اللہ عنہ نے، حضرت مہاجر رضی اللہ عنہ نکاح کر لیا. جب نکاح کی خبر حضرت عمر رضی اللہ عنہ تک پہنچی تو حضرت عمر رضی اللہ عنہ نے کہا میں مہاجر پر سزا نافذ کروں گا، حضور صلی اللہ علیہ وسلم کی بیوی سے نکاح کرتا ہے یہ تو ایسی ہے اسے ماں سے نکاح کرنا ہے. اللہ نے کہا زواجہو امہاتہم، اور رسول اللہ صلی اللہ علیہ وسلم کی بیویاں تمہاری مائیں ہیں. تو بیٹے جب سیدنا عمر رضی اللہ عنہ ارادہ فرمایا حد جاری کرنے کا تو صحابہ کرام رضی اللہ عنہ حاضر ہوئے. پھر ان خاتون تک بات پہنچی، کچھ بھی تھا صحابیہ تو تھی نا، ادب اور احترام تو ہے نا، جو کچھ بھی تھا جتنی بڑی ان کی لغزش تھی اتنی بڑی چیز ہے حضور صلی اللہ علیہ وسلم کا نکاح کا ارادہ فرما لینا، بہت بڑی چیز ہے. نبی کریم صلی اللہ علیہ وسلم کو پسند فرما لینا بہت بڑی سند ہے ان کے لیے. بہرحال حضرت مہاجر رضی اللہ عنہ نکاح کیا. مہاجر کے بعد ایک اور صحابی رضی اللہ عنہ کے نکاح میں بھی آئی تھی، لیکن مہاجر کے نکاح پہ امیر المومنین سیدنا عمر رضی اللہ عنہ کا اعتراض تھا. اور جب صحابہ رضی اللہ عنہ گئے کہ عمر رضی اللہ عنہ آپ کے متعلق یہ سوچ رہے ہیں آپ نے کیسے نکاح کر لیا، تو انہوں نے بھی یہی کہا. انہوں نے کہا نہ تو رسول اللہ صلی اللہ علیہ وسلم نے مجھے چادر اوڑائی، چادر اوڑا دیتے تھے نا حضور صلی اللہ علیہ وسلم، پردے کا حکم دے دیتے تھے، تو اس کا مطلب یہ تھا کہ نکاح ہو گیا. یہ تردد پیش ایک مرتبہ اور بھی آیا تھا، حضرت صفیہ رضی اللہ عنہ حضور صلی اللہ علیہ وسلم کی جو اہلیہ ہیں نا، یہ آئی تھی. اور صفیہ رضی اللہ عنہ یہودیوں کے بہت بڑے سردار کی بیٹی تھی. تو نبی کریم صلی اللہ علیہ وسلم سے صحابہ رضی اللہ عنہ کے اللہ کے رسول یہ اس کو کسی صحابی رضی اللہ عنہ کے دینا مناسب نہیں، آپ خود ہی نکاح فرما لیں. تو حضور صلی اللہ علیہ وسلم نے رات گزاری اور صحابہ رضی اللہ عنہ اس تردد میں تھے کہ ام المومنین ہیں یا نہیں ہیں، ان کی کیا حیثیت ہے. تو باہر آئیں تو حضور صلی اللہ علیہ وسلم نے ان کو چادر اوڑا دی اور وہ اونٹ پر بیٹھنے لگی تو بیٹھ نہیں سکی، اونٹ ظاہر ہے کہ بیٹھنے کے لیے کوئی چیز چاہیے. تو حضور صلی اللہ علیہ وسلم نیچے جھکے اور اپنی ران گھٹنا پیش کیا، اور ام المومنین صفیہ رضی اللہ عنہ نے حضور صلی اللہ علیہ وسلم کی ران پہ، ران مبارک پہ اپنا قدم رکھا اور بیٹھی ہیں اونٹ پہ. اور صحابہ رضی اللہ عنہ جب چادر دیکھی تو انہوں نے کہا حضور صلی اللہ علیہ وسلم مبارک ہو کہ ان کی اہلیہ ہو گئی. تو انہوں نے یہی کہا, ان کا حضور صلی اللہ علیہ وسلم مجھے کوئی چادر عنایت نہیں فرمائی تھی, مجھے اوڑائی نہیں تھی, اور دوسرے میں امہات المومنین میں شمار بھی نہیں کی گئی, تو اس لیے امیر المومنین سے کہو کہ میں مومنوں کی ماں نہیں. یہ ہے قصہ بیٹے کل, اس کی جتنی مرضی تفصیلات دیکھ لیجئے, چھان لیجئے, پھٹک لیجئے, ہم خود بتاتے ہیں طبقات ابن صاحب میں دیکھیے, بخاری کے شروع میں دیکھیے, امدت القاری میں دیکھیے, فتح الباری میں دیکھیے, بخاری کی مسلم کے شروع میں دیکھیے, 15-20 کتابیں ہم بتا دیتے ہیں, اس کے علاوہ کچھ نہیں ملے گا. یہ اسماء بنت جعفر کا قصہ. اب اس پہ حضور صلی اللہ علیہ وسلم پہ کیا الزام ہے ہمیں بتائیے. اکثر لوگ جمعہ کی جماعت کی نماز پڑھنے کے بعد باقی نماز پڑھے بغیر چلے جاتے ہیں. باقی نماز کیا معاف ہے؟ لوگ ٹھیک کرتے ہیں بھائی, سنت پہ عمل کرتے ہیں, آپ کو کیا اعتراض ہے؟ حضور صلی اللہ علیہ وسلم دو فرض پڑھاتے تھے مسجد نبوی میں, اور ساتھ ہی دروازہ تھا حضرت عائشہ رضی اللہ عنہ کے حجرے کا, وہاں چلے جاتے ہیں. یہ ایسے ہی تو نہیں اختلاف پیدا ہو گیا کہ حضور صلی اللہ علیہ وسلم جمعے کیے فرض کے بعد 6 رکعتیں پڑھتے تھے یا 4 پڑھتے تھے, اس لیے گھر چلے جاتے تھے نا, گھر جا کے باقی نماز پڑھتے تھے. کچھ کہتے ہیں 4 پڑھتے تھے, حنفیہ جیسے امام بونیفار امام محمد رحمہ اللہ جمعے کے سے فرض سے 4 سنتیں پہلے 4 سنتیں بعد میں بس 10 رکعتوں کے قائل ہیں, اور امام یوسف رحمت اللہ علیہ کہتے ہیں کہ بعد میں 6 رکعتیں حنفیہ میں سے. ایسے ہی تو نہیں, اسی وجہ سے اختلاف, لوگ اسی سنت پہ عمل کرتے ہیں, باقی نماز جا کے گھر پڑھ لیتے ہیں, اس سے کیا بات ہوئی کہ نماز معاف؟ کیا ضرورت ہے خام خواہ لوگوں کے متعلق شبہ اور اظہار پڑھ لیتے ہوں گے, وہ فرض کر لو نہیں پڑھتے ایک لمحے کے لیے. نماز خالص اللہ کا حق ہے, صرف اور صرف اللہ کا حق ہے. کوئی نہیں پڑھتا, ہم نصیحت کر سکتے ہیں کہ بیٹے نماز پڑھا کرو, بس اللہ اللہ خیر سلا, باقی اللہ جانے. ہو حج اکبر اور حج اصغر میں کیا فرق ہے؟ اصل میں تو حج اصغر کوئی چیز نہیں ہے, عمرہ ہے. کہ عرب جو تھے نا اپنی زبان میں عمرے کو حج اصغر کہہ دیتے تھے, حج اکبر کہتے تھے جو حج سمپلی ہم کرتے ہیں. جاہلیت کے زمانے میں تو یہ تھا, پھر جب اسلام آیا ہے تو اسلام میں ایک تو عمرہ ہو گیا, ایک حج ہو گیا جو ہم کرتے ہیں, اور حج اکبر کی اصطلاح دی گئی جب عرفہ عرفات کا دن 9 ذی الحج جو ہے وہ جمعے کو واقع ہو. اور محدثین نے لکھا ہے, اس روایت کو لائے ہیں کہ حضور صلی اللہ علیہ وسلم جمعے کا حج جسے مل گیا اسے 70 مرتبہ حج کرنے کا ثواب, یعنی بے شمار ثواب ملا. فوٹو والی جگہ پہ نماز نہیں ہوتی, ہو تو جاتی. حضرت سعد رضی اللہ عنہ نے ایران کی فتح پہ پڑھا دی تھی, تصویریں لگی ہوئی تھی, بت لگے ہوئے تھے, تو سیدنا سعد رضی اللہ عنہ داخل ہوئے اور فوج والے تھے, تو سعد رضی اللہ عنہ کی جگہ اونچی تھی, اور غالباً ابو الدرداء رضی اللہ عنہ کوئی صحابی تھے, انہوں نے جب انہوں نے اللہ اکبر کہی تو انہوں نے کرتا پکڑ کے کھینچا حضرت سعد رضی اللہ عنہ کا, تو سعد نے نماز پڑھا دی. تو اس سے حنفیہ نے استدلال کیا ہے کہ اگر مجبوری میں پڑھی جائے گی تو ہو جائے گی, اور ویسے وہ کہتے ہیں کہ تصویر قبلہ رخ خاص طور پہ نہیں ہونی چاہیے, دائیں طرف نہیں ہونی چاہیے, نماز اگر نہ مکروہ ہوگی. اور سیدنا سعد رضی اللہ عنہ کا جو کرتا انہوں نے کھینچا تھا, سعد رضی اللہ عنہ جب سلام پھیرا تو انہوں نے صحابی رضی اللہ عنہ سے کہا ہاں مجھے یاد آ گیا تھا. وہ کیا بات تھی؟ وہ بات یہ تھی کہ حضور صلی اللہ علیہ وسلم نے منع کیا ہے کہ امام کو اونچا کھڑا کر دیا جائے اور مقتدی اس کے نیچے نماز پڑھیں, منع کیا ہے کہ امام میں ترفع و تکبر یہ نہ پیدا ہو. تو اس صحابی رضی اللہ عنہ کرتا کھینچ کے احساس دلایا کہ ساتھ آپ اوپر کھڑے ہو رہے ہیں, حضور صلی اللہ علیہ وسلم منع کیا, تو سلام پھیرتے ہی کہہ دیا کہ ہاں مگر میں نماز شروع کر چکا تھا, تو پھر مجھے یہ بات خیال میں آئی. گاڑی وغیرہ دیگر چیزیں بینک سے لے سکتے ہیں, بہت مرتبہ بات ہو گئی بھائی.